कहिले समतल सागर भइरहिदिन्छ, कहिले छाल भई उर्लिदिन्छ, सम्हाल्नै गाह्रो बोझन बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन।
नमस्कार, कार्यक्रम बहकिने मनमा आज पनि तपाईँलाई स्वागत छ। म महावीर विश्वकर्मा। तपाईँ खास संसार नेटवर्कबाट विभिन्न रेडियोहरूबाट एकैसाथ यो कार्यक्रम सुनिरहनु भएको छ, अनि रेडियो हिमालय .com पनि यो कार्यक्रम प्रसारण भइरहेको छ। सँगै विभिन्न अनलाइनहरूबाट कार्यक्रम बहकिने मन विशुद्ध प्रेम विषयमा आधारित रेडियो कार्यक्रम हो। हरेक महिनाको अन्तिम श्रृङ्खला चाहिँ तपाईँले मन पराउनु भएका एकजना चर्चित व्यक्तिसँग उहाँको प्रेम जीवन र प्रेम विषयमा उहाँको विचार समेट्ने गरी आउने जमर्को गरेका थियौँ। सोही अनुरूप आज पनि आएका छौँ। एकदम खुसी लागेको छ। तपाईँलाई म धेरै ढिलो नगरिकन भन्छु, नायिका करिश्मा मानन्द आज हामीसँग हुनुहुन्छ। स्वागत छ।
धन्यवाद, नमस्कार।
अनि अलिक सजिलो कुराबाट नै सुरु गरौँ।
हजुर,
केमा व्यस्त हुनुहुन्छ हिजो आज?
अहिले त म अब चलचित्रको काम त्यति छैन। अहिले एक दुई दिन पछाडि चाहिँ हिरोज भन्ने एउटा चलचित्र गरेको थिएँ केही समय पहिला, त्यसको डबिङ गर्न लागेको छु। त्यो अब रिलिज हुँदैछ केही समयपछि। अनि त्यो बाहेक चाहिँ अब नयाँ शक्ति भन्ने एउटा पार्टीसँग आबद्ध छु, त्यसको चाहिँ सङ्गठन विस्तारमा केही आफ्नो सकेको गर्दैछु, दौडधुप भनौँ न।
राजनीति पनि सुरु गर्नु
अहिले? हजुर।
किन तपाईँ राजनीतिमा चाहिँ?
किन भन्ने, मेरो चाहिँ कस्तो भयो भन्दाखेरि विभिन्न यो घटनाक्रमले गर्दै जाँदाखेरि म जब 2009 नेपाल फर्केँ, त्यसपछिको परिस्थितिहरू हेर्दा 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 वाइ नट म आफै किन नगरौँ त भन्ने जस्तो म पनि अगाडि बढ्नुपर्छ। हामी देशको जनताले पनि त्यो सचेतना हुनुपर्छ कि हामीले चाहिँ नि पोलिटिक्स हाम्रो के अरे देशलाई अगाडि लाने भने पोलिटिक्स नै हो, त्यसले नै कमान्ड गर्छ र यसको सहभागी हामी सबै जनता हुनुपर्छ भन्ने एउटा सोचले मलाई यो तर्फ आकर्षित गर्यो।
पहिला पढेको थिएँ कि
हजुर,
म राजनीतिमा सहभागी नहुनुको अर्थ चाहिँ गलत व्यक्तिहरूद्वारा शासित हुनु पनि म राजी छु भन्नु हो।
भन्नु हो, अभियसली हो, दास भन्ने तपाईँले करेक्ट वर्ड भन्नुभयो मेरो लागि, धन्यवाद।
ल हुन्छ। अनि तर मलाई तपाईँलाई सुन्न मन लागिरहेको कुरा,
हजुर,
तपाईँ त वाह वाह पाइरहेको नायिका, अनि यता राजनीतिपट्टि लागिसकेपछि चाहिँ अब त्यो शत प्रतिशत वा वाइ त छैन, कोही त अब
कलाकारको हिसाबले ठिकै हो तर भन्ने खालको त्यो छ।
कतिले त गाली पनि गर्ला नि यार, तपाईँलाई आलोचना बढी गर्ला नि, गाली
गर्छन्।
त्यो सुनिरहँदाखेरि त अलिक दिक्क लाग्दैन?
त्यो यस्तो भयो मलाई चाहिँ अहिले कस्तो, म जब मेरो उद्देश्य सही छ भने म यो चिजले विचलित हुनुहुन्न भन्ने सोचिरहेको छु अहिले चाहिँ मैले। म त्योबाट यति पनि धर्म रहँदिन। म जब सही छु भने मलाई अरूले गरेको गालीले म विचलित हुँदै हुन्न।
हाम्रो शुभकामना पनि।
धन्यवाद, धन्यवाद।
अब चाहिँ तपाईँको व्यक्तिगत जीवनसँग नजिक भएर म केही कुराहरू सोध्छु तपाईँलाई। मेरो आशय चाहिँ यति हो कि करिश्मा मानन्दरको बारेमा जतिले जे जे कुराहरू सुन्ने त्यो जान्ने मौका पाएका छन्, त्योभन्दा पनि अलिक फरक पाटो चाहिँ आज बहकिने मन मार्फत चाहिँ धेरैले थाहा पाउन् भन्ने चाहिँ मेरो स्वार्थ थियो। त्यही भएर तपाईँ कहाँ जन्मिनु भएको?
म चाहिँ जन्मिने त म अब ललितपुरमै हो, अहिले म ललितपुरमै बस्छु, गोदावरी टौखेलमा। अनि तर म जन्मेको पनि झरासी ललितपुरमै हो, अनि तर मेरो बुवाको घर चाहिँ काठमाडौँमा पनि बानेश्वरमा, त्यही भएर चाहिँ हामी बानेश्वरमै बढी बस्यो, काठमाडौँकै नागरिकता लिएँ मैले पछि होइन। तर चाहिँ अनि तर के भने मेरो म जन्मिन सकेँ दुई वर्षमा, बुवा स्वर्गीय भए हुनाले चाहिँ मलाई र मेरो बहिनीलाई चाहिँ मम्मीले सायद आफूले स्याहार्न नसकेर होला के अरे मेरो मामा घरमा लगेर राख्नुभयो। सो मेरो चाहिँ मेरो हुर्काई बढाइ चाहिँ हजुरआमाले नै गर्नुभयो, त्यसैले म मम्मीसँग भन्दा पनि हजुरआमासँगै बढी एट्याच्ड, एकदमै नजिक थिएँ म आमाको। अहिले पनि बास्ना आउँछ मलाई, आमासँगै सुत्थेँ म, आमा भन्थ्यो मलाई। अनि त्यो चाहिँ सिन्धुपाल्चोक तिन घरे काजीहरू हुनुहुन्थ्यो उहाँहरू थापा। अनि त्यही म मेरो बचपन प्रायः जब होस सम्हालिन्छ नि मान्छेले भन्छ नि फुल थाहा पाउने, जुन थाहा पाउने, एउटा चाहिँ नि डाँडा काँडा थाहा पाउने, यो त्यो उमेरमा जब रियलाइज गर्न थाल्छ नि त्यो उमेरमा म त्यहाँ थिएँ। सो अहिले पनि सिन्धुपाल्चोकमाथि डाँडा काँडामै हुर्किएँ म झन्डै 6-7 वर्ष नै झन्डै अब 2 वर्ष 2.5 वर्षदेखि झन्डै 10 वर्षको उमेरसम्म नै म त्यहाँ बसेँ होइन अनि त्यो भन्नाले पहाडको जनजीवन रीतिरिवाज सबै मलाई थाहा छ अनि हजुरआमाको माया अनि उहाँलाई दिएको शिक्षा दीक्षा भनौँ न पुरानो रामायणदेखि लिएर पुरानो धर्मग्रन्थहरू सुनाउने स्वस्थानीको पाठ गर्ने मैले मेरो बचपन सम्झिनु पर्दा त्यो फ्लेभर आउँछ नि ए मेरो बचपन याद आउँछ मलाई होइन फुलेको फुलहरू अनि त्यसपछि दसैँ तिहार अनि ठुलो एकादशी हजुरमाले धुमधामसँग मनाउने त्यो थियो होइन त्यही अहिले पनि मलाई त्यो सम्झनाले पिछा छोड्दैन त्यस्तो रमाइलो लाग्छ
तपाईँ आफै चाहिँ त्यो घाँसपात वन जङ्गल पनि जानुहुन्थ्यो
जाँदैनथेँ उनीहरूको हुने खाने नै खालका हुनुहुनेहरू त्यस्तो गर्ने मान्छे थियो अब तर म सानो पनि थियो होला त्यो उमेरमा त्यस्तो गर्ने पनि कुरा आउँदैन तर मम्मी कुर्न भन्ने चाहिँ जान्थेँ काम गर्ने मान्छे साथै लगाएर त्यहाँ एउटा पिप्ले भन्ने ठाउँ थियो डाँडामा थियो अनि मम्मी ऊ तल सेतो लुगा अलिक चकिलो मान्छे आउन चाहिँ हामी चाहिँ मम्मी हो कि भनेर हामी जबसम्म नजिक त्यो मान्छे आइपुग्दैन तबसम्म हेरिराख्थेँ म कि सो एक प्रकारले मायाको हिसाबले म अलिकति वञ्चित चाहिँ सानोदेखि भएँ जस्तो लाग्छ मलाई मेरो बहिनी त सानो थियो वाज ओन्ली 21 डेजको मात्रै थियो बुवा बित्दा सो ऊ चाहिँ 1 वर्षको हुँदा म 3-4 वर्षको हुँदा हामी दुईजना अब ऊ त जाँदैन थियो म जान्थेँ काम गर्नेछ अनि त्यहाँ डिलमा बसेर मम्मीलाई कुरिरहने त्यो एउटा बानी छ नि भनेपछि आश हुन्छ नि मम्मी जाने मलाई बेसकन रुने हामीलाई समातेर राख्नु पर्थ्यो समातेर रोएर मामी नाइन होइन भनेर रोएर हामी त्यसो गर्ने सानोदेखि नै त्यो कमी अनि पछि पछि मैले गिभअप गरेँ कि मम्मी त हामीसँग बस्दो रहेछ होस् हामी हजुरआमा नै मेरो रहेछ मम्मी चाहिँ होइन रहेछ भन्ने मलाई मनमा आयो अनि तर हजुरआमासँगको ब्युटिफुल मोमेन्टहरू चाहिँ जहिले पनि काठमाडौँ आउँदा मिम्पचासको विधामा काठमाडौँ ल्याएर छोड्थ्यो हजुरमाले अनि बाटोमा बसेर खाजा खानेदेखि लिएर अल द मेमोरिज हजुरमाको हातको औँलाहरू याद आउँछ मलाई अहिले पनि डोरारिनेको
जहिले पनि
उहाँ बित्नुभयो साथी फिल्म गर्दाखेरि आमा तिमी नमर है भन्दै जान्थेँ म न बिरामी हुनुहुन्थ्यो अनि जापान जाँदा अथवा चाहिँ अमेरिका जहाँ जाँदा पनि विदेश जाँदा नमर है आमा म फर्केर आउँछु भन्थेँ अनि त्यो अनि साथी फिल्मको सुटिङ हुँदा चाहिँ उहाँ बित्नुभयो मेरो थाहा पाइसकेँ मैले होइन अनि तर मैले त सुन्नै चाहिनँ मलाई हजुरमा बितेको 1 महिनापछि मात्रै मलाई भन्न आँट गऱ्यो मम्मीले सुधा आँट नगरे त्यस्तो एट्याच क्या हामी भनेपछि मैले ए हो मात्रै भने कि म रोइनँ म केही पनि गरिनँ म आज पनि हजुरमालाई सम्झेर खुसी नै हुन्छु तर रुन्न म नहुँदा उहाँ बित्नुभयो तर
तपाईँको सानोमा नाम अर्कै थियो होइन
अब घरमा त बुनु हो अहिले पनि हो
ए
अहिले पनि बुनु नै हुन्छ हजुर सानो थियो अनि मलाई बुनु बुनु भनेर सबैले बुनु नै भनेर बोलाउँछन् अहिले पनि अनि त्यही हो हजुरमासँगको धेरै मेमोरिजहरू छ आकाशको तारा हेरेर उठ्नुहुन्थ्यो उहाँ होइन अनि आई हेभ लाइक भेरी ब्युटिफुल मुमेन्ट्स विथ माई हजुरआमा अनि काठमाडौँ आइसके पछाडि चाहिँ अनि स्कुल पढ्न जान्थेँ महादेव स्थान त्यो रत्नराजीमा अनि 14 वर्षमा म सिनेमामा आइसकेको थिएँ सो त्यही क्रममा चाहिँ अब विभिन्न त्यो त्यही अब पढ्दाखेरि अलिकति राम्री नै थिएँ जस्तो छ म अब त्यो बेलाको चलन भन्ने कस्तो चलन थियो भने केटाहरूले फलो गर्दै आउने के स्कुलसम्म पछि पछि लगाएर आउने अनि स्कुलबाट छुट्टी भएपछि फेरि स्कुल अब मलाई कस्तो चिन्ता हुने किन पछि पछि लाग्ने थाहा छैन के चलन हो अहिले म गरेको देख्दिनँ त्यो होइन पहिला चाहिँ अब म घरबाट निस्केपछि स्कुलसम्म पछि पछि आउने भने अब त्यसले कस्तो टर्चर हुने कि मानसिक तनाव हुने मलाई अब यो पालि त म अर्कै बाटो जान्छु भने लुकेर म अर्कै बाटो फरालेर कता कताबाट जान्थेँ एभ्री डे बाटो चेन्ज गर्नु पर्थ्यो मैले
त्यो पछि लाग्ने भनेको तपाईँलाई राम्रो मानेर मन पराएर अब सिधै बुझ्ने भनेको तपाईँप्रति आकर्षित भयो
त्यही हो है तर त्यो मलाई ठिक लाग्दैन थियो कि अनि लाइक अनि कसै त्यो बेलामा चाहिँ कार्डहरू दिने चलन थियो नि अहिले जस्तो फेसबुक सेसबुक थिएन कार्ड दिने अनि कसैले कार्ड दियो भने त त्यो नराम्रै कुरा भयो जस्तो लाग्ने कि एकदमै रुने बर्बादै भयो मलाई यो के गरे जस्तो हुने कि त्यो बेलामा अब न्यु इयरमा दसैँमा कार्ड दिने चलन थियो अनि त्यो दियो भने त बर्बाद हुने त्यस्तो हुन्थ्यो फिल हुन्थ्यो मलाई बचपना हो त्यो
साथीहरूसँग त्यो कुरा सेयर गर्नुहुन्थ्यो
सा भन्दैन्थ्यो हत्त च्याचुत पारेर फ्यालिदिन्थ्यो होइन अनि त्यो मान्छेले कसले दियो भने त थाहा हुन्छ नि त्यो मान्छेसँग सकेसम्म भागा भाग गरेर अभोइड गर्ने त्यस्तो गर्थेन त्यो हुन्थ्यो अनि लाइक अनि त्यसपछि म सिनेमामा छिटै नै आएँ अब जस्तो कि त्यो बेला पाकिस्तानी जोइन्ट भेन्चर मुभीहरू भन्थ्यो अनि एउटा एकजना दाई हुनुहुन्थ्यो हाम्रो 32 पुतली बस्दाखेरि प्रकाश अधिकारी दाई पछि उहाँ नायक पनि हुनुभयो उहाँलाई इन्ट्रेस्ट रहेछ फिल्ममा अब हामीलाई त फिल्म भन्ने पनि थाहा छैन यादै छैन क्यारियर बनाउने भन्ने त धेरै दूरको कुरा अनि त्यो बेला टेलिभिजन पनि थिएन भर्खर भर्खर टेलिभिजन आउनु आउने क्रममा थियो त्यसपछि अनि प्रकाश दाईले मेरो पनि फोटो खिचेको थियो सँगै त्यो लगाइदिनु भएको छ अनि उनीहरूले मलाई बोलाउनु भयो कि ओम प्रडक्सनको हाम्रो प्रकाश थापाजीले बोलाएपछि अनि स्क्रिन टेस्ट लिएर इन्ट्रेस्टेड छ भनेर सोध्नुभयो अनि मैले म डिसाइड गरेर बताउँछु भने अनि एक हप्तापछि हुन्छ भनेर यसरी मेरो क्यारियर सुरु भयो भनौँ न
कुन कुन चलचित्रबाट
सन्तान भन्ने त्यो बेलामा त्यो ओम प्रडक्सन भन्ने चाहिँ त्योभन्दा अगाडि पनि जस्तो के कान्छीहरू भन्ने बनाउनु भएको रहेछ अनि त्यो चाहिँ राम्रो कम्पनी रहेछ भनौँ न फिल्म प्रडक्सन
तपाईँले अघि भन्नुभयो नि तपाईँलाई पछि लागेर स्कुलमा चाहिँ अरूले फलो गर्ने भनेर त्यही अब धेरैले त्यसो गरे होला त्यो मध्ये नि कुनै कुनैको चाहिँ अलिक विशेष ढङ्गले फरक ढङ्गले यस्तो प्रभाव पर्ने गरी प्रयास गरेको थियो भन्ने याद छ?
मलाई त्यस्तो याद छैन, स्कुलमा त म सानो नै थिएँ जब स्कुल छोडेँ। स्कुल छोडिसकेपछि फेरि पनि पढ्ने प्रयास गरेँ मैले, होइन, मामा घर गएर त्यहाँ एउटा स्कुल थियो माथेस्थान भन्ने, त्यहाँ कोसिस गरेँ। तर मलाई सानोमै एकदम ठुलो देखिन्थ्यो कि, अनि देखिन्थ्यो मलाई त मिस भनेर ढोक नमस्ते गर्थ्यो होइन स्टुडेन्टहरूले नै। अनि त्यही भएर मैले ल यो सम्भव रहन्छ, सिनेमा खेलेपछि सम्भव रहन्छ स्कुलिङ गर्न भन्ने सोचेँ। तर त्यहाँ मलाई यस्तो प्रभाव पर्ने त होइन, अब त्यस्तो त यति धेरै थियो। तर म चाहिँ जब सिनेमामा लागेँ, मेरो दिजु ऐसिन छ अञ्जल दिजु, गड मदर पनि भन्न रुचाउँछु, उहाँले एकदम तिमी काममा फोकस्ड है, काममा फोकस्ड भनेर त्यस्तोतिर चाहिँ ध्यान दिँदैन थिएँ मैले। अनि मैले के पनि सोचेँ थाहा पाइसकेको थिएँ भने म राम्रै रहेछु, सो मलाई मान्छेहरूले यस्तो गर्छन्, अब योतिर चाहिँ मैले ध्यानै दिनुहुन्न भन्ने पनि एकदमै मेन्टली प्रिपेयर। तर धेरै यस्तो घटनाहरू चाहिँ भए, जस्तै एक दिन म क्यासेट, त्यो बेलामा क्यासेट हुन्थ्यो, अहिले सिडी सिडी हुँदैन थियो नि, क्यासेट हुन्थ्यो चक्का। अनि त्यो चक्का के अरे क्यासेटको चक्का लिनु गएको, एक दिन म मिनी लाएर गएको थिएँ, एउटा केटाले मेरो मिनी ताने कि ताने, अनि मैले त्यसलाई त्यो क्यासेटको त्यो झोलै झोलाले पिटेँ कि, त्यसलाई मैले ढुङ्गाले पनि हिर्काइदिएँ। अनि त्यसलाई अनि अमरासमा पढ्थ्यो त्यो मान्छे, अनि हाम्रो सबैजना गएर त्यसलाई बोलाएर माफी माग्नु लागेको कि, फ्यामिलीहरू पुरै लिएर गएर
घरबाट
सबै त्यस्तो रोएर, एकदम मलाई ठिक लाग्दैन थियो त्यस्तो चाहिँ। ठिक छ कसैलाई, अब अहिलेको तरिका ठिक छ नि, आयो भने आई लाइक यु भेरी मच, युआर प्रिटी भन्छ, त्यो एप्रिसिएटिङ होइन। तर कसैलाई तान्ने यस्तो गर्ने भने, एउटा त ठुलै घटना भएको थियो मेरो त्यो बेलामा, एउटा मान्छे थियो अनि त्यो मान्छे चाहिँ जहिले पनि मलाई फोरफोर यस्तो के बनाएर दिने, कहिले के गर्ने, म एकदमै रिस उठ्थेँ अनि म गाली गरिदिन्थेँ, बनाएर दिने अनि म गाली गरिदिन्थेँ, गाली गरिदिन्थेँ। ऊ त यस्तो एग्रेसिभ भएछ कि, एकदमै एग्रेसिभ, यो मैले भनेकै छैन, मेरो बायोग्राफीमा ल्याउनु लागेको कुरा हो यो, भनेको थिएँ। अनि एग्रेसिभ भएछ, एक दिन त सबै पानी परेको थियो, मुहाहरू उता कोठामा यता बस्यो, म चाहिँ बिचमा त्यो यस्तो स्पेस जस्तो हुन्छ, जुत्ता लगाइरहेको थिएँ हामी ड्राइभ जाने भनेर भनेको थियो दिजुले, अनि जुत्ता लगाएर त्यो मान्छे फुत्त माथि आयो, हातमा यत्रो लामो बडा खुकुरी ल्याएको छ, अनि म त यस्तो अनि एउटा थुङ्गामा चाहिँ फागु जस्तो लिएर टाउकोमा हालिरहेको छ, मैले त्यो यस्तो खसेको देखेर के रहेछ भने यसो हेरेर त त्यो उभिरहेको छ कि, हातमा यत्रो लामो खुकुरी छ। त्यसपछि त्यसले त म सबै टार्जन जस्तो कराएर त्यसले त फर्निचरहरू काट्न सुरु गरेँ, दिजुहरू त सबैजना भाग्यो भने म मात्रै, म के गर्ने भने मलाई हत्तर, म त एउटा कोठा एकजना दाईको कोठामा ढोका, दिजुको मेरो दिजुको अन्त दिजुको दाईको कोठामा ढोका बन्द गरेर, उसले त ढोकामै बन्छ त्यो के भन्छ खुकुरीले हानिरहेको छ, म त म पलङ पनि लुकेँ। अनि मैले के सोचेँ, एकछिनपछि त अब यो त यहाँ पस्छ भनेर, अनि म जाली च्यातेर हाम फालेर एक तलबाट अरू छिमेकीको बाथरुममा गएर लुकेँ कि। अनि त्यो मान्छे त हान्दा हान्दा फेन्टै भयो अरे, पुलिस त्यसमा मात्रै लग्यो त्यसलाई, होइन। अनि तर रिजन चाहिँ हामीले बताएन कि के यस्तो गराएको थियो भनेर, उसलाई केही गरेन, छोडिदियो बरु राखौँ, अलिकति मनस्थिति ठिक नभएको कि जस्तो भनेर, अनि पछि उसलाई छोडिदियो, त्यस्तो त्यस्तो पनि भएको थियो।
त्यस्तै अरू पनि भयो होला नि त,
त्यस्तो चाहिँ अरू चाहिँ अब त्यो बेलामा चिठीको चलन थियो, अनि दर्जनौ अब यति धेरै एक हप्तामा कति धेरै चिठी आउँथ्यो कि, अनि अब अहिले जस्तो यस्तो इमेल फेसबुक फलोवर हुने, अहिले त अहिलेसम्म मैले खास भनौँ भने फ्यान पेज पनि मैले आफै खोलेको छैन, त्यो अरूले खोलिदिएकोमा मैले त्यसलाई अपरेट मात्रै गर्छु, होइन खासै त्यस्तो छैन। तर त्यो बेलामा चाहिँ चिठीहरू यति धेरै आउँथ्यो कि, धेरै फ्यान मेल्स आउँथ्यो मलाई,
त्यो आएको चिठी मध्येमा पनि तपाईँलाई त्यो फलानुले चाहिँ यसरी पठाथ्यो भन्ने कुनै केही कुराले गर्दा विशेष लागेको त्यस्तो छ?
त्यस्तो त त्यस्तो थुप्रै छ, रगतले लेखेको चिठी पनि हुन्थ्यो होइन, तर अहिले त्यो चिठी लेख्ने यो जमाना छुटेर कहाँ पुग्छ, तर एउटा मान्छे म घरै चेन्ज गरेर गोदावरी पुग्छ अहिले पनि लेख्छ, उसको नाम प्रकाश दाहाल हो, अहिले चाहिँ टाइपै गरेर पठाएको चिठी हुन्छ अझ। अनि म त्यो चिठी आजकल मैले मलाई अच नौलो लाग्यो कि, यत्रो जमाना परिवर्तन भइसक्यो, यस्तो पढाइ लेखा जस्तो पनि छ ऊ, अनि त्यो चिठी अझै पनि मेरो घरमा पोस्ट गरेर आइपुग्छ भनेपछि, अनि त्यो आजकल मैले राख्न थालेको छु किन, यो चाहिँ अचम्म, यो 25 वर्ष हो, यस्तो त हुँदै हुँदैन, अनि त्यस्तो पनि छ क्या, अब हुन्छ नि।
उहाँले पठाउन थाल्नु भएको चाहिँ धेरै भयो,
धेरै भयो, धेरै वर्ष भइसक्यो, अब मैले नोटिस हुन थालेँ चाहिँ कसरी भने अरू चिठीहरू कम भएर गयो, किनभने अब प्रविधिमा धेरै अगाडि पुग्यो नि त, होइन, अब त्यो चिठी चाहिँ स्टिल के मसँग, तपाईँ अहिले मेरो घरमा आउनु भयो भने अहिले पनि महिनामा एउटा त आउँछ आउँछ।
अहिले चाहिँ किन राख्नुहुन्छ तपाईँ त्यस्तो?
किनकि मलाई नौलो लाग्यो क्या, अब त्यो हुन्छ नि मेरो, अब त्यो स्ट्यान्ड आउट भयो भनौँ न, मान्छेले अचम्मको चिजले मान्छेको ध्यान आकर्षण गर्ने त हो नि, होइन र, अब म प्रतिको सद्भाव नै हो त्यो मान्छेको, त्यो पनि एक किसिमको प्रेम हो। हेर्नुहोस्
तपाईँले जति बेला नोटिस गर्न थाल्नुभयो त्यति बेला चाहिँ के लेखेर पठाउनुहुन्थ्यो, अनि अहिले चाहिँ के लेख्नुहुन्छ, फरक केही छ?
अहिलेको फरक चाहिँ विभिन्न महिलाहरूको विषयमा चाहिँ लेख्नुहुन्छ, विश्वका धेरै ख्यातिप्राप्त तथा सफल महिलाहरूको बारेमा लेख्नुहुन्छ कहिलेकाहीँ, अनि टाइपै गरेर पठाउँछ, अनि हातले लेखेको पनि हुन्छ।
त्यो भनेको तपाईँलाई आफ्नो कुरा मात्रै राख्ने होइन कि, त्यो एउटा विषय जस्तो,
विषय जस्तो पनि लेख्नुहुन्छ, यसो कहिले यसो रायको बारेमा लेख्नुहुन्छ, कहिले हिलरी क्लिन्टनको बारेमा या मिसेल ओबामा, तर धेरै महिलाको बारेमै लेख्नुहुन्छ उहाँले।
तपाईँले कहिले को हो त्यो व्यक्ति भनेर
देखाएको छैन मलाई. यस्तो म कल्पना गर्छु पक्कै पनि लुरे लुरे खालको दारी सारी भएको यस्तो खालको मान्छे होला जस्तो म चाहिँ त्यो सोध्छु उसलाई त्यसरी बनाउँछु आफ्नो.
त्यो उहाँले लेखेको अनि त्यो धेरै पढ्ने मान्छे होला भनेर हो त्यो दारी दारी भएको मान्छे लुरे लुरे होला भनेर कल्पना गर्नुभएको चाहिँ
त्यस्तै लाग्यो. लेख्ने मान्छे पत्रकार खालको कोही होला जस्तो लाग्छ दाहाल भएर भएको हुनाले पनि
किन अनि तपाईँलाई त्यसरी आउने पत्रहरू प्राय धेरैले जुन रगतले पनि लेखेर पठाउँथे नि कस्तो कुराहरू लेख्थे उनीहरू चाहिँ?
उनीहरू चाहिँ त्यही हो म कतिले आदि जस्तो त म सिनेमामा इन्ट्रेस्टेड छु त्यस्तो पनि हुन्थ्यो. आदि जस्तो म अत्यन्त मन पराउँछु तपाईँलाई कहाँ भेट्ने खालका अनि कतिपय मान्छे भागेर मेरो घरमा आइपुग्ने कति केटीहरूलाई मैले बुटोलको एउटा केटी मासु किन्न हिँडे अरे कटुनी स्वच्छ लाग्छ जाडोको महिनामा ऊ यहाँ आइपुग्यो घरमा बाहिर ढोकामा बसेर आउने. पहिला धेरै त्यस्तोहरू बोल्नु पऱ्यो मैले होइन
किन तपाईँको
खोइ के हो यो कलाकारमा एउटा चुम्बकीय शक्ति हुन्छ जस्तो लाग्छ म्याग्नेट पावर हुन्छ यो आर्टिस्टहरूमा जस्तो लाग्छ त्यही शक्तिले हो दर्शकहरू हामीसँग आकर्षित हुने जस्तो लाग्छ कहिलेकाहीँ एउटा प्रेम त्यो कस्तो प्रेम निश्चल हुन्छ त्यो फेरि प्योर हुन्छ के म कहिलेकाहीँ अहिले अटोग्राफ प्लिज भनेर कहिलेकाहीँ कसैले हात थापे पनि म आई क्यान फिल द त्यो तिनीहरूको त्यो थ्रिलिङ के त्यस्तो हुन्छ उनीहरूको सद्भाव हामीप्रति प्योर यो किनेर आएको चिज होइन कि त्यस्तो हुन्छ. अनि उनीहरूलाई हट गरे पनि यति मलाई दुईचोटि भयो एकचोटि कस्तो भयो भने एउटा केटी आयो एकदमै यहाँ झुम्का सुम्का लाएर पुरा फिल्मको हिरोइन जस्तो भनेर मेरो ढोकाको गाडी चाहिँ म भर्खर उठाएको थिएँ अनि म त घरको स्टाफहरूको कोही होला रिलेटिभ भनेर यसो हाँसिरहेँ ऊ पनि हाँसिरहेँ तपाईँले मलाई चिन्नु भएन भनेर अनि किन तपाईँले मैले चिनेको छु र पहिला भेटेको छ अनि त्यो म चिन्या अनि मैले तपाईँलाई हलमा दिनदिनै भेट्थेँ नि त फिल्मै पछि भेट्थेँ है भन्नु अनि मलाई कस्तो लाग्यो अनि भने मैले चिना चिनिन भन्दा ऊ यति हर्ट भयो एकदमै हड ऊ रोयो के अनि मैले उसलाई खानेकुरा सानेकुरा खुवाएर घरमा पुर्याउनुसम्म पठाएँ कि त्यस्तो हुन्छ.
अघि त मैले भन्नुभएको थिएँ नि त्यो जाडोको बेलामा आएर बसेको
बसिरह
त्यो
उसले त ज्यान गयो घरको नम्बरै नबताउने अब कसरी कहाँबाट आएको होइन अह ज्यान गयो बल्ल 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 फकाएर डेढ दुई दिन बितेँ मलाई राख्नुहोस् नि घरमा काम गर्ने मान्छे भएर नि बनाएर भए पनि राख्नुहोस् भनेर यस्तो जिद्दी मैले हेर बहिनी तिमी यति यङ छौ यो बेला होइन पढ्नुपर्छ पछि इच्छा छ भने पछि आएर गर्ने सिनेमामा काम होइन भनेर उसको बल्ल बल्ल फ्यामिली खोजेर यहाँ एउटा सानो बाबा बस्नु हुँदो रहेछ जिम्मा लाएर पठाएको
चलचित्रमा लगाएपछि चाहिँ झन् त्यो फलो चाहिँ बढी नै भयो तपाईँलाई मन पराउने अब चिठीहरू आउने त्यो चाहिँ
हजुर.
तपाईँ आफैले यो बेलासम्म चाहिँ त्यो हिजोको दिन सम्झिँदा कोही चाहिँ तपाईँलाई एकदमै मन परेको मान्छे जस्तो त्यस्तो भयो?
मलाई खास म प्रेमको मामलामा म अलिक अभागी नै छु भन्नु अथवा चाहिँ नि मैले काममा यति धेरै व्यस्त भएँ म त्यतातिर ध्यान त्यस्तो बिन दिन पाइनँ अनि एज अफ 18 मैले बिहा पनि गरेँ अनि त्यो मेरो प्रेमभन्दा पनि मेरो त्यो समयको जरुरत र बाध्यता पनि थियो भन्छु र जुन राम्रो ठाउँमा गएर टुङ्गियो भन्छु होइन विनोजी इज भेरी गुड पर्सन अब उहाँलाई म सम्मान गर्छु होइन तर जुन एउटा अफेक्सन हुने खालको प्रेम हुन्छ नि आकर्षण गर्ने किनकि भन्छ नि दुनियाँमा चाहिँ सबैको सोलमेट बनाएर पठाएको हुन्छ अरे कि भगवान्ले अनि सोलमेट बनाएको हुन्छ अरे तर करोडौँ 3-4 करोडमा एकजनाले मात्रै आफ्नो सोलमेट भेट्नुहुन्छ अरू सबैजना यो मेरो लभ हो यो सोलमेट हो भन्ठान्छन् र बिहा गर्छन् बच्चा पाउँछन् र यतिकै मर्छन् उनीहरूले आफ्नो सोलमेट नभेटिकन मर्छन् त्यस्तो हुन्छ कि दुनियाँ यस्तो हो म त्यो रूपमा लिन्छु र तर विनोजी व्यावहारिक रूपमा इज भेरी नाइस इज लाइक माई गार्जियन म सोलमेट भन्न सक्दिनँ विनोजीलाई
किन सोलमेट चाहिँ भन्न सक्छ
सोलमेट मैले भने नि सोलमेट भनेको चाहिँ कस्तो हुन्छ भने तपाईँले उसलाई करोडौँको बिचमा चिन्नुहुन्छ जस्तो लाग्छ कि मलाई किनभने त्यो सोलमेट भने त्यही हुन्छ दे मेड फर इच अदर सोलमेट भने कस्तो हुन्छ भने तपाईँले चिन्छ कि उसलाई तर त्यो नभेटिकन सायद कैयौँ मान्छेहरू मर्छन् त्यसरी यतिकै जस्तो लाग्छ मलाई.
तपाईँले चलचित्रमा के निकै आदर्श प्रेमको भूमिका निर्वाह गर्नुहुन्छ आदर्श प्रेमिकाको त्यो तपाईँहरूले चलचित्रमा खेल्ने प्रेम भनेको त त्यही चलचित्रमा मात्रै अनि उपन्यासहरूमा मात्रै
जस्तो हुन्छ
त्यो चलचित्रमा अभिनय गरिरहँदा तपाईँलाई कहिले कसो चाहिँ त्यस्तै खालको प्रेम जीवनमा घटेको भए नि हुन्थ्यो भन्ने लाग्छ कहिले काहीँ या लाग्यो?
डेफिनेटली जो पनि रोमाञ्चित अथवा चाहिँ एक्साइटमेन्टेड चिजहरू आफ्नो जीवनमा घटित भएको जसले पनि मन पराउँछ अनि प्रेम भने त कसलाई नचाहिने एउटा जनावरले त प्रेमको भाषा बुझ्छ होइन त्यो चाहिन्छ. तर सिनेमामा जुन आदर्शवादी पहिला पहिलाको प्रेम देखाइन्थ्यो सायद मैले जुन सोलमेटको कुराहरू थियो हो त्यसमा चाहिँ त्यो आदर्श लागू हुन्छ होला अदरवाइज हुँदैन जस्तो मलाई लाग्छ. व्यवहारमै आउँछ कि प्रेम पनि पछि गएर जब अब प्र्याक्टिकल लाइफमा आउँछ जस्तो एउटा प्रेमी प्रेमिका ए म तिमी बिना बाँच्नै सक्दिनँ टाइप पनि एक वर्षमा बिहा गर्छन् बिहा गरिसकेपछि अनि जब व्यवहारमा आउँछ नि त्यो चिज अनि त्यो प्रेम चाहिँ व्यवहारिक भएर जान्छ प्रेम र त्यो अफेक्सन रहँदैन जस्तो मलाई लाग्छ.
किन होला त्यो भन्ने चाहिँ तपाईले कुरा ल्याइहाल्नु भयो कि त्यसले मैले पनि मेरा कति धेरै साथीहरु छन् मैले सुन्छु पनि मलाई पनि धेरै साथीहरुले विभिन्न विषयमा कसो गर्ने होला के गर्ने होला भनेर प्रेमको विषयमा पनि सोधिरहनु हुन्छ विवाह गरिसकेपछि चाहिँ हिजोकै जतिकै प्रेम नभएको जस्तो लाग्ने किन रहेछ
हैन प्रेम चाहिँ हुन्छ अट्याचमेन्ट झन् हुन्छ हैन तर के हुन्छ भन्दाखेरि त्यो अफेक्सन जुन छ नि हामी कोही चीज केही चीजको बारेमा धेरै जानकार भयो भने त्यो चीज हामीलाई निम्न लाग्छ न्यून लाग्न थाल्छ अब जब तपाईँ यति धेरै एकअर्काको बारेमा थाहा हुन्छ अनि त्यो 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 अफेक्सन भन्ने कुरा सकिन साथै त्यो आकर्षण भन्न सकिन साथै त्यसमा त्यो रहेन नि त अनि त्यसलाई प्रेम भन्न थाल्छ वास्तवमा त्यो प्रेम चाहिँ होइन फेरि अन्त त गत गएर त फेरि व्यवहार नै हो प्रेम अब जस्तो अहिले विनोजीलाई केही भयो अथवा चाहिँ मलाई केही भयो भने अरू त कोही आउँदैन नि हि इज देयर फर मी उसले नै मलाई हस्पिटल लान्छ नि त्यो प्रेम त हो नि त होइन र तर के भने त्यसमा त्यो अफेक्सन त्यो गर्लफ्रेन्ड बोयफ्रेन्डमा हुने जस्तो अफेक्सन चाहिँ हुँदैन कि प्र्याक्टिकल लाइफमा चाहिँ त्यो हुन्छ जस्तो लाग्छ
अघि मैले सोधिरहेको प्रश्न चाहिँ तपाईँलाई चाहिँ त्यस्तो खालको त्यो प्रेम चाहिँ मेरो जीवनमा पनि भइदिएको भए हुन्थ्यो या मैले त्यो मिस गरेँ भने
मैले त अघि भने नि तपाईँलाई यति काममा व्यस्त हुन्थेँ तर कस्तो हुन्थ्यो नि अभियसली म कोही प्रति आकर्षित चाहिँ कोही कसैले मलाई अपिल गर्ने अथवा अफेक्सन नभएको चाहिँ अवश्य नै होइन म पनि नर्मल ह्युमन बिइङ हो होइन ए यो हि इज काइन्ड अफ ह्यान्डसम हि इज गुड कसैको पर्सनालिटी मलाई चाहिँ प्रायः पर्सनालिटीले मान्छेको इम्प्रेस गर्छ म कुनै रूपवान पुरुष हेर्दिनँ लाइक ओ हि इज द्याट क्वालिटीमा जाने मान्छे हो मलाई चाहिँ त्यस्तोहरूले इम्प्रेस गर्छ सो त्यस्तो चिजहरूले मलाई पनि प्रभावित गर्यो होला तर के भने म आई वाज म्यारिड एट द भेरी अर्ली एज अनि त्यो माथि बच्चा भइसकेको थियो मेरो 3 वर्षपछि अनि त्यसमाथि म काममा यति धेरै फोकस थिएँ अनि मैले म चाहिँ व्यवहारलाई बढी ध्यान मतलब प्राथमिकता दिने मान्छे हो मेरो जिन्दगीको त्यो इमोसनल फुल त्यो इमोसनल सेन्टिमेन्टहरू भन्दा पनि प्र्याक्टिकल लाइफलाई बढी चाहिँ म चाहिँ त्यो गर्ने हो
तर तपाईँ जोडिनुभएको क्षेत्र चाहिँ बढी फेरि त्यो भावनात्मक रूपले काम गर्ने क्षेत्र हो नि
हो तर म त्यस्तो छैन भावना हो भावना त म अनि अर्को कुरा म संवेदनशील चाहिँ छु तर के भने म एकजनाको खुसीको निम्ति म 20 जनालाई अनह्याप्पी बनाउनु चाहन्न प्रेम भने त्यो पनि हो नि होइन त्यत्रो बिजनलाई तपाईँ तपाईँको परिवारसँग रिलेटेड हुनुहुन्छ तपाईँको दर्शकसँग अझ हाम्रो त रेस्पोन्सिबिलिटी छ देशप्रतिको
तपाईँलाई
किन रोल मोडल मान्छ रोल मोडल किन मान्छन् त मान्छेले भने तपाईँले अरूको आफ्नो जाब छिर्ने खुसीको निम्ति तपाईँलाई चाहिँ 20 त्यत्रो मान्छेलाई यु क्यानट हर्ट देम म त त्यो हिसाबले सोच्छु सेल्फिस छु म त्यो अर्थमा चाहिँ तर यो होइन कि म भाव नै छैन भन्ने होइन तर के भने हामी सिनेमामा खेल्ने मान्छेलाई चाहिँ मलाई लाग्छ हामीलाई अपिल गर्न हामीलाई अफेक्सन गर्न चाहिँ साँच्चीकै त्यस्तै पर्सनालिटी चाहिन्छ किनभने हामी 20 जना मान्छेलाई छोएर एक्टिङ गरेर हुन्छ तिनीहरू हाम्रो लागि ढुङ्गा माटो सर हुन्छ केही पनि त्यो फिलिङ्स नै हुँदैन अपिल नै गर्दैन जे पाए त्यही चिजले अपिल गर्ने चिज चाहिँ ज्यादै कडा हुनुपर्छ
त्यस्तो कडा चिज चाहिँ कहिले पनि भएन
त्यस मलाई हतपत मलाई चाहिँ भएन किनभने म रेस्पोन्सिबिलिटी मैले भने नि त्यो चिजलाई म ध्यानमा राखेर एकदम अगाडि बढ्ने मान्छे मेरो मेरो त्यो स्मल स्टुपिड सेन्टिमेन्टलाई म त्यस्तो केन्द्रबिन्दु बनाउँदिन
हामी कार्यक्रम बहकिने मनमा छौँ र बहकिने मनमा आज नायिका करिश्मा मानन्धरसँग उहाँको अन्तरङ्ग कुराकानी गरिरहेका छौँ कतिपय कुरा त मैले उहाँको थाहा पाउनु भएको थिएन र आज बहकिने मनबाटै थाहा पाइरहनु भएको पनि होला एउटा गीत थोरै अगाडि सार्छौँ त्यसपछि फेरि फर्किन्छौँ यो पृष्ठभूमिमा बजिरहेको गीतसँगै फेरि उपस्थित भइसकेका छौँ कार्यक्रम हो बहकिने मन म छु महावीर विश्वकर्मा आज कार्यक्रममा हामी नायिका करिश्मा मानन्धरसँग उहाँको व्यक्तिगत जिन्दगीको कुराकानी गरिरहेका छौँ र यो कुराकानी फेरि म अगाडि बढाउँछु अघि हामी कुराकानी गर्दैथ्यौँ तपाईँको जीवनकै विषयमा अझ विवाहको विषयमै थोरै कुरा उठाउनु भएको थियो विनोद मानन्धरजीसँग चाहिँ तपाईँको विवाह कसरी भएको
त्यो पनि म अब सानै थिएँ होइन, मेरो दिजुमै डिपेन्डेन्ट थिएँ बढी, अनि दिजुले बिहा गरेर गइसके पछाडि तिमी पनि कर्समा यो सिनेमालाई क्यारियरकै रूपमा लिने अवस्था थिएन. सो इफ त कोही राम्रो केटा पायो भने बिहा गरे पनि हुन्छ भने, अनि विनोजीलाई देखेपछि हिज अनम्यारिड मेच्योर्ड पनि छ, तिमीलाई केयर गर्छ. अहिलेको अवस्थामा तिम्रो मम्मी पनि बिचरा एकदम यङ एजमा, मम्मी त 22 वर्षको उमेरमा विदय भएको हो नि मम्मी त. सो त्यस्तो हो, मम्मीलाई पनि भर हुन्छ, एउटा लोग्ने मान्छे तिमीहरूको लाइफमा चाहिन्छ भने जस्तो कुरा गरेको हुनाले चाहिँ मैले ल भनेर. तर अरू सबैले चाहिँ मलाई के भन्थ्यो भने, विनोदजी मानन्दर जस्तो इस्टाब्लिस बिजनेसमेन, अब उहाँको राम्रो इज फ्रम गुड फ्यामिली, ईश्वर मानन्दरको छोरा होइन, राम्रो बिजनेस भएको सबै, कहाँ गर्छ र भन्ने जस्तो अरूले किन गर्दैन, मलाई म राम्रो मान्छे हुँ मलाई किन गर्दैन भने मलाई इगो आयो. मैले विनोदजीलाई फोन गरेर अरूले तिमीले मलाई बिहा गर्दैन भन्छ, तिमी मलाई बिहा गर्ने हो, यदि बिहा गर्ने भयो भोलि बिहान हामी बिहा गर्न आऊ भने मैले. अनि विनोदले त्यस्तो कहाँ हुन्छ र एक दिनमा कसरी, अनि किनकि ऊ पर्सि बेला जाँदैथ्यो, मैले होइन म त भोलि नै बिहा गर्ने हो नभए नगर्ने हो भने अनि त्यो भए पछाडि विनोद मैले मम्मीसँग भने म बिहा गर्नला भनेर उनीहरू हाँसिरहेको थियो. अनि मैले सिरियसली मैले कुरा आएपछि अनि ल भयो सबैजनाले गरेँ, भोलिपल्ट बिहान बिहा गऱ्यो.
तपाईँहरूको चिनजान त पहिले देखेको थियो होला,
एक दुई महिना अगाडि देखेको थियो. म बेलायत गएको थिएँ लन्डनमा सुटिङ, कस्तुरीको सुटिङको क्रममा त्यहाँ भेटेको थियो विनोदजीलाई.
कसरी त्यो सम्बन्ध विकसित भयो?
त्यो विकसित भयो भने विकसित, हाम्रो अफेयर भने डेट गरेका थिएन, हामीले डेटिङ गरेको थिएन, त्यस्तो डेटिङ त्यस्तो थिएन, कामकै सिलसिलामा भेट भयो. अनि तर अरूहरू सबैले पार्वती अधिकारी लगायत अरू कलाकारहरूले उचाल्ने, ऊ बिहा नभएको, म पनि भर्खर बिहा नभएको मान्छे केटी त थिएँ म. अनि सो उनीहरूले चाहिँ ए आफै हुन्छ नि मर्डर गार्डन त्यो एउटा कपाल जस्तो बनाएर हामीलाई बिहा गरेर विनोद करिश्मा इज गुड गर्ल, अनि विनोदजी हेर बिहा नगरे केटा करिश्मा त्यो टाइपको त्यो. अनि डिजुले पनि भेटेपछि ए ल हुन्छ हिज म्याच्योर गुड भने जस्तो कुरा भयो. अनि त्यहीमा मैले ए तिमी बिहा गर्ने त भन्दा हुन्छ भनेर एकै दिनमा हामीले डिसाइड गरेर बिहा गरेँ.
त्यति सजिलै भइदिएछ. अनि उहाँ चाहिँ फिल्म क्षेत्रसँग या कि यो कला क्षेत्रसँग जोडिएको व्यक्ति होइन त्यति बेला?
उहाँ होइन, तर उहाँ कलाको हाम्रो यदि कमन थिङ केही छ भनेर आजको दिनमा म भन्नुपर्दाखेरि चाहिँ त्यो हो फिल्म. ऊ स्टेजमा पनि अस्ति भर्खर गइरहेको थियो, एकदम कलाको पारखी, कलालाई अति सम्मान गर्ने. मेरो घरै स्टुडियो छ अहिले, उसले आफै भुजा पकाएर सबलाई खुवाउँछ विनोदजी. हि इज द्याट नाइस के, यति राम्रो मान्छे. एउटा कुरा के हुन्छ, लबी डबी कसैको ए सपना कि राजकुमारी बनेर बस्नुभन्दा नि एउटा पर्फेक्ट मान्छेको साथी मात्रै बन्नु पनि ठुलो सौभाग्य हुन्छ. विनोदजीलाई म त्यो रूपमा हेर्छु, हि इज द्याट रेस्पेक्टेड फर मी.
उहाँले पछि क्ल्याप भन्ने कार्यक्रम पनि नेपाल टेलिभिजनबाट चलाउनु भयो नि, त्यो कार्यक्रम हेर्दाको बेलाको मेरो मनमा उब्जेको प्रश्न, यतिका वर्षपछि म तपाईँसँग सोध्छु है, अब त्यो चाहिँ अब योभन्दा अगाडि त मलाई सोध्न पनि पाइएन, अहिले यो अवसर भएर सोध्न खोज्दैछु. यो प्रश्न आफैमा ठिक गलत यो अर्को सिराको अर्को बहसको विषय होला, तर मलाई त्यति बेला सोध्न मन लागेको कुरा, एउटा सञ्चारकर्मी हुनुको सुविधा यो हुँदो रहेछ कि आज तपाईँसँग भेट भएर सोध्न मन लागे म सोध्दैछु. त्यति बेला मेरो मनमा उब्जेको कुरा चाहिँ, हामी त्यो क्ल्याप भन्ने कार्यक्रम हेर्थ्यौँ अनि त्यसपछि उहाँको नाम भन्दा पनि करिश्मा मानन्दहरूको बुढा भनेर चाहिँ गाउँमा पुरै एकदमै सबैले के त्यसरी थियो. अनि त्यो 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 बेलाको त्यो केटौली बेलाको मेरो मनमा उब्जेको प्रश्न चाहिँ, करिश्मा मानन्दर हिरोइन त्यति राम्री हिरोइन, अनि विनोद मानन्दर अब दाढी पालेको चस्मा लाउने होइन, अनि त्यति बेलाको मेरो त्यो केटौलीपनको मनले चाहिँ के भन्छ नि, त्यति राम्रो मान्छेले यति नराम्रो मान्छेसँग चाहिँ किन बिहे गरे होला पनि सोच्थेँ कि मैले त्यति बेला.
त्यही होइन, यस्तो हुन्छ विनोदजी, अहिले झन् बुढी कत्रो भएको छ चल. तर के हुँदो रहेछ भने, मैले भने नि म कहिले पनि मान्छेको एकदमै बाहिरी सुन्दरतामा आकर्षित हुने महिला नै होइन. त्यो बेला चाहिँ मैले थाहा नपाएर दिजुको चोइसमा नि, विनोदजी दिजुको पनि चोइस हो अनि वाज अ राइट चोइस. अनि म चाहिँ मान्छेको व्यक्तित्व अथवा चाहिँ उसको गुणहरूमा प्रभावित हुने मान्छे हुँ, त्यो हिसाबले विनोदजी एकदमै धेरै, तपाईँले भेट्नुभयो नि यु गन लाइक हिम.
अनि तपाईँले त त्यो एक दुई महिनामै कसरी तपाईँको डेट पनि भएको थिएन भेटघाट कसरी?
होइन त्यो त थाहा पाएँ, हामी त्यहाँ लन्डनमा गएर जहाँ बस्थ्यौँ अनि मतलब एउटा घर हायर गरेर बसेका थियौँ हामी सबै युनिटै, त्यसमा बसेका थियौँ. अनि विनोदजी सबैलाई खाना खुवाएर आफू लास्टमा खाने, अनि त्यहाँ त काम गर्ने मान्छे हुँदैन नि, भाँडा साँडा नि आफै पखाल पुखल गरेर राखिदिने, अनि सपिङ गर्न नि जाने. अनि मैले के अप्ठ्यारो पर्दा नि त्यो इजी ह्यान्ड खोज्छ नि मान्छेले, सुन्नुहोस् न फलानु चिज कहाँ पाउँछ, फलानु कहाँ पाउँछ भनेर. अनि उसले बिचरा गाइड इज हेल्पिङ पर्सन क्या, एकदमै त्यो टाइपको मान्छे. यहाँ आउँदा पनि अहिले पनि कस्तो छ है यिनीहरू सबैजना एकदमै इज नाइस के. अनि त्यो हिसाबले यो मान्छे त पर्फेक्ट त हो, तर अब मान्छेले ड्रिम बोय एन्ड अल द्याट भन्छ, त्यस मैले भने नि म प्र्याक्टिकल लाइफलाई नै बढी प्राथमिकता दिने मान्छे हुँ.
यही कुरालाई त्यो रूपको सौन्दर्यता सँग जोड्दा फेरि यो सौन्दर्यता सौन्दर्यशास्त्र पनि फरक फरक हुँदो रहेछ कि. फरक फरक भन्नाले हामी अलि समाजशास्त्रीय दृष्टिकोणले हेर्ने हो भने चाहिँ केलाई सुन्दर भन्ने केलाई नभन्ने. नेपालमा हामी गोरो छाला भएको मान्छेलाई राम्रो
भन्छौँ,
अफ्रिकातिर गयो भने त्यो राम्रो हुँदैन.
अमेरिकामा कालो ब्ल्याक ब्ल्याक ब्युटीहरू हुन्छ, कति ब्ल्याकहरू नै बढी ह्यान्डसम हुन्छ.
त्यसैले पनि यो सुन्दरता चाहिँ हेर्ने कुन दृष्टिकोणले हेर्छौँ भन्ने हुँदो रहेछ. त्यो तरिकाले हेर्दाखेरि चाहिँ प्रेममा सुन्दरताले चाहिँ कस्तो प्रभाव पार्छ होला रूपै हेरे. अब कलेजमा त प्राय केटाहरू अब जो अलि हामीले भने जस्तो राम्री आउने बित्तिकै सबै वारै पछि लाग्ने त्यो हुन्छ नि. सुन्दरताले प्रेममा के फरक पार्छ?
फरक पार्छ जस्तो जस्तो प्रेममा पनासत मान्छे सुन्दर देखिनलाई कोसिस गर्न थाल्छ कि. प्रेम भन्या नै आफैमा सुन्दर छ. अब जस्तो यु पे होल अटेन्सन के, अब आफूमै अटेन्सन दिने आफैलाई. म त अब त्यो विनोदलाई कहिले काहीँ भन्छ पेट ठुलो भने तिमी बरु गर्लफ्रेन्ड बनाऊ, तिम्रो पेट घट्छ होला, बरु गर्ने प्रयास गर्छ होला. एउटा प्रेमले मान्छेलाई परिवर्तन गरिदिन्छ के बुझ्नु भएन, किनभने तपाईँले कसैलाई राम्रो बनाएर देखाउनु छ त्यस्तो भावना मनमा हालिदिन्छ प्रेमले, होइन? त्यो पनि हो. अनि अभियसली सुन्दर चिजले अपिल त गर्छ नि, राम्रो चिजले कसलाई आकर्षित गर्दैन भने गुलाबको फुल देखेर छ्या भन्ने कुन चाहिँ मान्छे होला? मतलब त्यस्तो चिज हो यो चिज पनि, सुन्दरता भने त्यही नै हो.
तर दुई थरीको, एका थरी चाहिँ तिमी राम्री भएर मैले मन पराएँ कि मैले मन पराउन थालेपछि तिमी राम्री देखियो भन्ने पनि
भन्यो. त्यो पनि हो. अनि अर्को हजुर त्यो पनि हो. अर्को कुरा के हुन्छ भन्दाखेरि, जब राम्रै मान्छे पहिला त सुन्दरताले आकर्षित गर्छ होला, तर व्यवहार राम्रो भएन भने पछि त्यो मन पर्दैन. त्यस्तो पनि हुन्छ, किनभने फेरि व्यवहार पनि सुन्दर हुनु पर्यो नि त, होइन? प्रेममा यी दुवै कुराको सम्मिश्रण चाहिँ चाहिन्छ जस्तो लाग्छ मलाई.
कतिपय व्यक्तिहरू चाहिँ उनीहरूको सुन्दरताले गर्दा आकर्षित भए पनि कालान्तरमा उनीहरूको व्यवहारले गर्दाखेरि क्रमशः फितलो लाग्न थाल्छ.
अन्ततगत त फेरि त्यो व्यवहार नै हो. माया त दर्शिनु पऱ्यो नि त, होइन? व्यवहारबाट सुन्दरता त दुई दिन मात्रै छोएर मात्रै बस्ने चिज भयो, त्यो त अरू त त्यहाँ रहेन. अनि म प्रेम भनेको एउटा यस्तो भावना हो जस्तो लाग्छ जुन व्यक्त गर्न सकिँदैन. अनि अर्को कुरा के भने, प्रेममा समर्पण भएन भने त्यो प्रेम नै होइन, किनभने त यु डोन्ट थिङ्क एनिथिङ लाइक अनकन्डिसन हुन्छ प्रेम भनेको. अनि जस्तो बिहामा गएर टुङ्गिने प्रेमलाई सफलता मान्छ नि, म चाहिँ त्यो मान्दिनँ. म त्यो मान्ने मान्छेमध्येमा होइन.
विषय उठाइहाल्नु भयो, यही विषयमा कुरा गरौँ. अहिले चाहिँ अधिकांश प्रेम गर्ने भनेकै त्यसको गन्तव्य विवाह हुनुपर्छ भनेर सोच्छन्. तपाईँले मान्दिन
मान्दिनँ भन्दा यस्तो हुन्छ, जहाँ विवाह भएको हुन्छ त्यहाँ प्रेम नहुन पनि सक्छ कहिलेकाहीँ. अनि कस्तो लाग्छ भने, हो डेफिनेटली दुइटा प्रेमीहरू उनीहरूको अन्तिम के भन्छ गन्तव्य भनेको त विवाहमै टुङ्गाउँछ, किनभने सँगै बस्न चाहन्छ नि अर्कासँगै, होइन? र तीमध्येमा 80% चाहिँ पछि गएर तितो भएर जान्छ, र 20% मात्रै परिवारको जोडी छ, अन्त्यसम्म पनि रहन्छ जस्तो लाग्छ मलाई मेरो स्टडी.
आफ्नो
अनुमान, मेरो अनुमान है, अन्ततगत सबै 80 years पनि बाँचेर चाहिँ एकदम परिवारको जोडी हुने चाहिँ 20% हुन, 80% मात्रै तितो पनि कतै न कतै आउँछ, अटेन्सन गुमाउँछन् कि एकअर्काको. त्यस्तो मलाई लाग्छ. तर प्रेमको अन्तिम केन्द्रबिन्दु चाहिँ विवाहै हो भन्नेमा म यस कारण मान्दिनँ. हो विवाह त प्रेम नहुँदा नि हुनसक्छ, मान्दिनँ, किनभने प्रेम भनेको अनकन्डिसन. त्यो मान्छे प्रेम गरेको मान्छे संसारको जुनै ठाउँमा भए पनि जहाँ त्यसको राम्रो होस् र परेको बेलामा तपाईँ ज्यानै पनि दिन सक्नुहुन्छ, त्यो प्रेम हो खास. साँच्चीकै सोलमेटवाला प्रेम अघि कुरा आएको थियो नि, त्यो चाहिँ त्यस्तो हुन्छ जस्तो लाग्छ मलाई.
तर यो चाहिँ फेरि भेटिन्न सामान्य,
कसैले त भेट्छ, कसैले भेट्छ, एकदम कम होला कसैले. तपाईँले थाहा पाउनुहुन्छ, गड म दुनियाँमा जन्मेर यत्रो भएर बुढी हुनलाई अब युआर हियर नाउ पनि हुन्छ कहिलेकाहीँ, पछि भेट हुन्छ नि. भने प्रेम भने त्यो प्रेम अनकन्डिसन हुन्छ, प्रेमले सबै कुरा दिन सक्छ कि, लिन खोज्दैन. भन्छ नि कुनै कुनै प्रेम प्रेमी प्रेमिकामा झगडा पराइदिएको छ, ए तिमी अर्को केटा हेर अथवा अर्को केटा, त्यो प्रेम होइन. ए दिनरात कचकच गरेर अरूसँग गयो भने तिमी विश्वास गर न उसलाई, तिमी ऊ जसोसँग प्रेम गरोस् न, तिमी जब उसले साँचो प्रेम गर्छौ नि 100% गर्छौ, ऊ जस्तो सुकै भए पनि तिमी जज गर्दैनौ, तिमी प्रेम गर्छौ, त्यस्तो हुन्छ कि.
जुन रूपमा छ
त्यही रूपमा स्वीकार्छौ.
तर त्यो हो प्रेम, हामी पढ्छौँ पनि, धेरै महान विचारकहरूले पनि भन्छन् प्रेम प्राप्तिसँग यसको लेनदेन छैन. अब ओसोले भनेको मैले एक ठाउँ पढेको थिएँ, प्रेम चाहिँ एउटा फुललाई तिमीले प्रेम गरे जस्तो, जस्तै त्यो फुललाई तिमीले प्रेम गर्छौ भने त्यहाँ गोडमेल गरेर पानी हाल,
पानी हाल,
तर त्यसलाई तिमीले चुन्यौ भने त जे चिजलाई तिमीले प्रेम गरे त्यो त सक्यो त. त्यस्तै हो विवाह पनि, विवाह गरेपछि त त्यो तिमीले आफ्नो बनायौ र उमाथि प्रभुत्व जमाउनु
गर्यो, मेरो हो भनेर तिमीले भन्यो, एकअर्कालाई घाँटी नाके जस्तो हो कि. त्यो प्रेम भने त्यस्तो हुँदैन, जहाँ जुन स्वच्छ प्रेम हुन्छ हामी ठान्छौँ त्यसलाई प्रेम, त्यो होइन. स्वच्छ प्रेम भने चाहिँ अनकन्डिसन, मैले भनिनँ ऊ जहाँसुकै रह, जस्तो स्थितिमा रहोस् त राम्रो होस्, किनभने तिमी त्यसलाई प्रेम गर्छौ, होइन? त्यस्तो जस्तो लाग्छ मलाई चाहिँ.
तपाईँले भनेकै जस्तो कुरा धेरैले भन्न चाहिँ भन्छन्, तर के यो सम्भव छ? आज हामी जुन विषयमा कुरा गरिरहेछौँ, प्रेम चाहिँ यो हो यो होइन भनिरहेछौँ, होइन भनिरहेछौँ, त्यो नै सबैले गर्ने त त्यो हो नि त फेरि.
हो, तर कसरी प्रेमलाई आधार बनाएर मान्छे बाँचेछन् कति, मान्छे त्यो त्यसैलाई आधार बनाएर आफ्नो जीव जिन्दगी चलाउने पनि मान्छे छन्, त्यस्तो पनि प्रेम छ। हामीले छैन, अब अहिलेको दुनियाँमा फास्ट लाइफ भयो, मान्छे भेटिन्छ, क्विक रिलेसनहरू भयो, त्यो अर्कै कुरा। वास्तवमा मैले यो सब्जेक्टमा सूर्यमुखी भन्ने एउटा सब्जेक्टै लिएर मैले मुभी बनाउनु लागेको थिएँ। पहिलेको आदर्शवादी प्रेम, प्रेम त एउटै हो नि त, भावना त एउटै हो नि, अहिलेको प्रेम क्विक के किन, अनि त्यसलाई नि प्रेम भनिन्छ, त्यो किन भनेर कम्पेरिजन गरेर के वास्तवमा अहिलेको के भइरहेछ, त्यो बेलाको कस्तो थियो भनेर नि।
हामीले आदर्शको कुरा तपाईँले पनि भन्नुभयो, मैले धेरैबाट सुन्छु, प्रेम चाहिँ यो हो, त्यसले प्राप्तिसँग अर्थ राख्दैन। अघि तपाईँले भने जस्तो ऊ जहाँ सुकै होस् उसको राम्रो होस्,
खुसी होस् भन्ने
चाहन्छ। तर देखिन्छ के भने हिजो आज चाहिँ व्यक्ति प्रेम सम्बन्धमा भएपछि जब त्यो उसले सोचेको अनुरूप विवाहसम्म पुग्दैन, त्यसपछि एक अर्काको बीचमा मनमुटाव हुन्छ,
गाली गर्ने एकअर्कालाई, झगडा, त्यो त प्रेम नै होइन नि।
त्यो नजिक हुँदाखेरि भएका, आफूसँग भएका विभिन्न अब विश्वास गरेर खिचेका फोटोहरू अरूलाई
देखाउने, त्यसलाई कसरी प्रेम, त्यसलाई त आकर्षण मात्रै भन्न मिल्छ, त्यो प्रेम होइन। साँचो अर्थमा प्रेमले जिन्दगी दिन्छ मान्छे, त्यो छ, त्यसको आधारमा मान्छे बाँच्छ, मैले भने नि आफै राम्रो बनाउँछ, अगाडि बढाउँछ, किनकि उसलाई देखाउनु छ, उसको निम्ति गर्छ कि जे गरे पनि उसले, भनेपछि उसलाई झनै उत्साहित बनाउँछ प्रेमले त। प्रेम भने त्यस्तो, रियल प्रेम चाहिँ त्यस्तो हुन्छ है। मलाई चाहिँ मैले आफूले फिल गरेको कुरा चाहिँ त्यही हो।
त्यो जीवनमा विवाह या श्रीमान श्रीमतीको रूपमा नपाए पनि त्यो चाहिँ जीवित रहन्छ, प्रेम चाहिँ त्यति
रहन्छ। वेन यु रेस्पेक्ट, प्रेममा विश्वास हुन्छ, प्रेममा चाहिँ रिस्पेक्ट हुन्छ, सम्मान हुन्छ, सबै त्यो हो साँच्चीकै प्रेम। आदर्शवादी वास्तवमा अहिलेको जमानामा मैले यो कुरा गरेर जाँदा अचम्म लाग्न सक्दैन, तर वास्तवमा यो आदर्शवादी कुरा भन्दा इट्स ब्रड थिङ्किङ हो भन्छु म त। अहिले अझै ब्रड हो यो, अझै ब्रड थिङ्किङ हो यो
प्रेममा। त्यसो भए के स्वार्थ हुन्छ प्रेम गर्नेहरूसँग पनि?
धेरै स्वार्थ हुन्छ नि, जसलाई हामी माया प्रेम भनेर नाम दिन्छौँ र जे गरिरहेछौँ त्यो माया होइन क्या, आकर्षण स्वार्थ जेमा हुन्छ, गाली गरिन्छ। माया गरेको मान्छेलाई तपाईँले हर्ट भएको गाली गरेको गर्न सक्नै सक्दै हुनु सक्नुहुन्न जस्तो लाग्छ मलाई चाहिँ, अब थाहा छैन मलाई।
तर त्यो प्रेम सम्बन्धमा रहन्जेल चाहिँ गाली गर्न पनि नसक्ने, उसले भनेको सबै मान्ने, तर विवाह भइसकेपछि चाहिँ हिजो गरेको व्यवहार त्यो 180 डिग्रीको फन्को हानेर परिवर्तन हुने भइदिँदो रहेछ नि।
व्यवहार प्र्याक्टिकल लाइफमा आउँछ नि त, त्यहाँनिर बुझ्नु भएन। अब विनोदजी ह्याभ टु पे माई बिल्स एन्ड एभ्रिथिङ, सपिङ गर्न पैसा दिनु पऱ्यो, गऱ्यो भने विनोद नो हो मलाई, डोन्ट सो मी यो फेस भनेर लेखेर टाँदिहाल्छु होइन, त्यस्तो हुन्छ नि त होइन। त्यो प्र्याक्टिकल लाइफमा आउँछ, त्यस्तो भएर जान्छ कि
बुझ्नु।
म छु अनि जिति भन्दा पनि म पनि आम नट द्याट डिमान्डिङ, इनोसेन्ट खालकै छु म होइन। विनोदले भन्छ कति सन्तुष्ट छ भन्छ, अनि तर ऊ पनि ऊ अब लोनी मान्छे भन्ने नि त्यही हो, यु हेभ टु प्रोटेक्ट होइन तिम्रो आफ्नो वाइफलाई, अब त्यही हो नि, फुलफिल गर्नु पर्यो सबै डिमान्ड्सहरू।
अनि अर्को एउटा कुरा, यो चाहिँ तपाईँले धेरैतिरबाट खेपिरहेको प्रश्न हो, अब सुरुमा चाहिँ मैले यो कार्यक्रमको सुरुवातमा तपाईँलाई यो प्रश्न सोधिन नै भन्ने लागेको थियो, किनकि त्यो यो जवाब पनि तपाईँले धेरै दिइरहनु भएको होला, कतिपल्ट दिँदा दिँदा अब चाहिँ यो जवाब यसरी दिन्छु भनेर पनि सोचेर सचेत भएर दिनुभयो होला, त्यही पनि अब त्यो धेरै साथीहरूले चाहिँ यो पनि सोध्या भए हुन्थ्यो भन्ने लाग्ला। तपाईँले नायक राजेश हमालसँग धेरै चलचित्र खेल्नुभयो, तपाईँहरू जोडी भएर, प्रेमी प्रेमिका भएर है, अनि त्यही हिसाबले नि होला तपाईँहरू दुवैजनालाई चाहिँ लभ अफेयर थियो उहाँहरू दुईजनाको बिचमा भनेर पनि धेरैले बुझ्छन्। अब
त्यसमा चाहिँ म के भन्छु नि, उहाँ अहिले मैले सोध्दा हामी के थियौँ त भनेर सोध्दाखेरि यसो हामी खासमा बेस्टिज थियौँ, ह्याङ आउट गर्थ्यौँ, अन्त सुटिङहरूमा जाँदाखेरि कहिले काहीँ यसो ए बेलुका डिनर सिनर त्यस्तो हामी, तर अब त्यो के थियो भन्दा त्यो मेरो विचारमा साथीपन नै थियो कि एउटा, किनभने अब सुटिङमा त अरू त हुँदैन, त्यहाँ हामी नै अब युनिटकै मान्छेहरू हुन्छौँ, अनि कोसँग बोल्ने त खेल्ने त भन्ने कुरा हुन्छ। तर मलाई के लाग्छ भने उहाँसँग मेरो लभ अफेयर चाहिँ थिँदै थिएन, यो मैले स्पष्ट रूपमा भने होला, एउटा किसिमको राजी इज हेभ अ भेरी गुड पर्सनालिटी, आकर्षित मान्छेहरू हुन्छ, म पनि उहाँको पर्सनालिटीबाट आकर्षित भएको मान्छे हुँ, तर प्रेम थिएन हामी बिच, किन प्रेम आकर्षण भनेको त्यो एक दुई महिना दुई वर्ष रहन्छ, हामी त 24 घन्टा कतिवटा फिल्म गरेर आउँथ्यो, त्यो त्यत्रो 20 वर्षमा कहाँ अफेयर हुनसक्छ, हुनै नसक्ने कुरा थियो। अनि उहाँको कतिपय गर्लफ्रेन्डहरूलाई सँगै लिएर आउनुहुन्थ्यो, अनि त्यो हेर्दा हेर्दै मैले किन त्यस्तो गर्छु र
उहाँको गर्लफ्रेन्डहरू,
तर उहाँहरूको जस एकअर्का हामी थाहा हुन्थ्यो एकअर्काको धेरै कुराहरू भनौँ न, अब उहाँको गर्लफ्रेन्ड्सहरूको बारेमा अब थाहा, अहिले त बिहा भइसक्यो फेरि उहाँको वाइफले के सोच्नु होला, तर उहाँको अब हुन्थ्यो नि अफेयर्सहरू, उहाँले सुटिङमै ल्याउनुहुन्थ्यो
भनेपछि चाहिँ अब चाहिँ मलाई हो कि जस्तो लाग्यो, किनकि अब अर्को गर्लफ्रेन्डै लिएर आइसकेपछि त अब
कति अब उहाँको हिरो मान्छे त्यति धेरै फ्यान हुन्थ्यो उहाँको, तर के भन्दाखेरि हामी बेस्टिज चाहिँ थियौँ जस्तो लाग्छ अहिले यसो फर्केर हेर्दाखेरि चाहिँ, जे होस् न हामी धेरैसँगै काम गर्थ्यौँ होइन, डिनर सिनर यताउता प्रोग्रामहरूमा सँगसँगै हुन्थ्यौँ भन्दाखेरि वी स्पेन्ड कति धेरै समय बिताएको अर्का अफेयर जस्तो चाहिँ थिएन।
मान्छेले जिन्दगी चाहिँ एकचोटि पाउँछ, त्यो अलिक साहित्यिक पारामा भन्नेहरूले त हामी जन्मिँदा मृत्युको खातामा दस्तखत गरेर आएका मान्छे भन्छौँ, अनि धेरैले हेर्न चाहेको जोडी चाहिँ राजेश समाल र करिश्मा मानन्दरको हो। यो कुराले कहिले काहीँ घचघच्याउँछ कि घचघच्याउँदैन?
घचघच्याउँदैन, तर जोडी मन एकदम केमिस्ट्री मिल्यायो भन्छ। खासमा हामी त्यस्तो केमिस्ट्री मिलाउने के मिलायो, तर हेर्दा राम्रो देखिन्थ्यो, मलाई पनि त्यो चाहिँ लाग्थ्यो होइन। तर त्यो केमिस्ट्री मिलाएको सिलाएको चाहिँ होइन, त्यो आफै भएको।
नाम लिँदाखेरि पनि के त्यो ट्याक्कै जोडीमा तपाईँहरू दुईजनाको नाम करिश्मा मानन्द राजेशमा
राजेशसँग खोइ आई डोन्ट नो कसरी केटीहरूले धेरै समय बिताउनु, मेरो विचारमा म त एक घन्टा पनि उहाँसँग धेरै लामो बिताउन सक्दिनँ होला सँगै बसेर। अब जस्तो हामी दुईजना राजी म मात्रै छु भने म उहाँसँग घन्टौँ बिताउन सक्दिनँ होला, एक घन्टाभन्दा बेसी। उहाँ बोल्दै बोल्नुहुन्न, अन्तर्मुखी हुनुहुन्छ, किताब पढेर बस्नुहुन्छ, उहाँसँग कसैको दोस्ती नै हुन सक्दैन जस्तो लाग्छ मलाई।
अनि अहिले चाहिँ कार्यक्रमहरूमा भेट्दाखेरि तपाईँहरू प्रायः बोल्नुहुन्न एकअर्कासँग?
अनि मलाई यस्तो हो, अब उहाँ खोइ के हेर्नुहुन्न कि एकरो हुनुहुन्छ नि होइन। अनि म अब मैले अगाडि पऱ्यो भने त नमस्ते भनेर भनिहाल्छु होइन, अब उहाँले मुखै हेर्नु भएको छैन भने त कोटै गर्न जाने कुरा आउँदैन, सो म पनि चुप लाएर बस्छु, त्यही हो।
हुन्छ, यो कुरा पनि गऱ्यौँ हामीले भनेपछि करिब अन्त अन्ततिरै छौँ। अब अन्तमा चाहिँ मलाई फेरि पनि अघि जुन प्रेमकै विषयमा तपाईँसँग मैले सोधेँ नि, कुनै समय कोही व्यक्तिसँग चाहिँ अझ नजिक हुन पाएको भए हुन्थ्यो यो मान्छेसँग, साँच्चै भन्नुपर्छ प्रेम सम्बन्धैको रूपमा त्यस्तो पर्सनालिटी भएको व्यक्ति कसैलाई लिनुहुन्छ?
त्यस्तो छैन, मलाई चाहिँ त्यस्तो योसँग चाहिँ नजिकै हुन पाए हुन्थ्यो यस्तो आशा त्यस्तो भएको छैन। तर डेफिनेटली विभिन्न समयमा म घरबाट बाहिर पनि बसेँ, धेरै व्यवहारिक रूपमा धेरै मान्छेहरू मेरो साथीहरू धेरै नजिक पनि बन्न पुगेँ होइन। तर त्यसो भन्दैमा त्यसलाई मैले प्रेमकै नाम दिन चाहिँ सकिनँ, हुन्छ नि कि आई क्यानट लिभ विदाउट हिम, त्यस्तो भएन। बरु अहिले मलाई लाग्छ ए विनोदलाई के भयो भने, विनोद कहाँ गयो भने ग्यास कसले ल्याउँछ, पेट्रोलमा फ्युल कसले हाल्छ, गाडी सर्भिसिङ कसले गराउँछ, म उसले मलाई त्यति धेरै चिजको बानी परेको छ कि म उसलाई मिस गर्ने ठाउँहरू छ कि, तर म कुनै पनि अर्को व्यक्ति सोच्न सक्दिनँ जसलाई चाहिँ म चाहिँ ए आई क्यानट लिभ विदाउट हिम हुँदैन। अब यो प्रेम हो कि प्र्याक्टिकल लाइफ मेरो हो कि के हो थाहा छैन, तर विनोद बिना मेरो जिन्दगी एक हदमा रोकिन्छ, तर त्यो बाहेक अरू कोही बिना रोकिँदैन।
त्यो चाहिँ व्यवहारिकता तपाईँको विनोद हुन्छ। तपाईँसँग यदि नजिकबाट तपाईँको व्यक्तिगत जिन्दगीको अन्तरङ्ग कुराहरू पनि तपाईँले सेयर गरिदिनु भयो हामीसँग, धेरै पहिलादेखि बहकिनी मनमा चाहिँ करिश्मा मानन्दरजीसँग कुराकानी गर्न पाइदिए पनि हुने त्यो अवस्था थियो, आज चाहिँ त्यो पुरा भयो, निकै खुसी लागेछ मलाई। धेरै धन्यवाद,
धन्यवाद, थ्याङ्क यू।
कार्यक्रम बहकिनी मनको आजको श्रृङ्खलाबाट अब चाहिँ छुट्टिनुपर्ने बेलामा आइसकेका छौँ। यतिन्जेल प्रविधिबाट साथ दिनुहुने भोला तिमल सेनाप्रति कृतज्ञता व्यक्त गर्दै म महावीर विश्वकर्मा पनि अर्को श्रृङ्खलासम्मको लागि चाहिँ ओझेल पर्छु। हस् जान्छु, अर्को हप्ता फेरि नमस्कार।
का रंग सारा तिम्रै लागि साच्न पाऊ।